لله الذي يؤمن الخائفين وينجي الصالحين ويضع المستكبرين ويهلك ملوكهم ويستخلف آخرين والصلاة والسلام على رسول الثقلين محبوب رب المشرقين والمغربين جد الحسن والحسين نبينا سيدنا بالقاسم محمد سيما بقية الله في الأرضين روحي وأرواحنا ولتراب قدم الفداء ولعنة الله على أعدائهم أجمعين بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي أما بعد فقد قال الله تبارك وتعالى في كتاب الحكيم والقرآن المجيد وما خلقت الجن والانس الا ليعبدون صلى الله عليه وسلم
اللهم صل على محمد
حضرت حرام سید الشہداء ماہ محرم الحرام ہے اور اسی کی ایک مجلس آپ حضرت حرام حسینی کی خدمت میں حاضر یقیناً یہ ایام خود انسان کو ایک مقصد کی طرف متوجہ کراتے ہیں جہاں مجلس کا بھی ایک مقصد ہے اور ہونا بھی چاہیے وہاں خود مجلس بھی مقصد ہے خود مجلس بھی وسیلہ نہیں ہے یہ مجلس مجلس خود ایک مقصد ہے کیوں کیونکہ اس کا قائم ہونا اس کا باقی رہنا ضروری ہے اس لیے نہیں کہ یہ ذکر باقی رہے گا اس لیے کہ ہم زندہ رہیں گے ہم زندہ رہیں
گے
کیونکہ آپ کے پاس کوئی اور ایسی جگہ نہیں ہے جو زندہ کرے دنیا کے جتنے مکتب ہیں وہ تو سلا رہے وہ تو سلا رہے بہت ہوا تو دنیا میں گھما رہے ہیں ادھر سے ادھر گھمائیں گے یہ وہ واحد مکتب ہے کہ جو بیدار کرتا ہے اسی لیے کہا کہ تم امام رضا علیہ الصلوۃ والسلام کی حدیث ہمارے حزن میں یعنی ہمارے غم میں غمناک رہو اور ہماری خوشیوں میں خوش رہو ہماری یعنی تمہاری زندگی میں اگر وہ غم ہو تو ہمارا ہو بلکہ علماء اس کو کسی اور طریقے سے ترجمہ کرتے ہیں وہ یہ نہیں کہتے کہ ہمارے ہو وہ یہ کہتے ہیں کہ جب امام غم میں ہو تو تم بھی غم میں رہو اور جب امام خوش ہو تو تم بھی خوش رہو اب یہ ڈھونڈنا ہے کہ امام خوش کہاں رہتے ہیں اور امام غم میں کہاں غم ہے امام اذان محترم بس یہی چند عرائض ہیں آپ کے اذان عالی میں منتقل کرنے ہیں اب زندگی بہرحال انسان گزار رہا ہے نہ بھی چاہے تو بھی گزر رہی ہے شخص ہے راوی ہے رسول خدا کی خدمت میں آیا کہتا ہے کہ یا رسول اللہ ایک سوال ہے آپ سے رسول خدا فرماتے ہیں کہ نماز کا وقت ہو گیا ہے نماز پڑھ لیں پھر سوال کریں گے اب یہ کہ نماز کی اہمیت خاموشی سے بھی جو ہے وہ روایات میں نظر آتی ہے خدا ہمیں بھی توفیق دے کہ ہم اپنے کاموں کو فوقیت نہ دیں بلکہ نماز کو فوقیت دیں رسول خدا کہتے ہیں نماز کا پڑھ لیں نماز پڑھتے ہیں پھر پوچھتے ہیں کیا سوال ہے کہتے ہیں یا رسول اللہ مجھے اجازت چاہیے کہ میں موت کی تمنا کروں رسول خدا کہتے ہیں حدیث قرآنی ہے میں پوری حدیث آپ کی خدمت میں عرض نہیں کروں گا بس میں کہتے ہوئے گزر جاؤں گا کہا کہ مجھے موت کی تمنا کرو رسول خدا کہتے ہیں کہ دیکھو موت کی تمنا کرو یا نہ کرو موت نے آنا ہے बेहतर है कि मौत के लिए तैयार रहो, मौत के लिए तैयार रहो। हदीस काफी तो लानी है, मैं मौजूद नहीं है मेरा इस वक्त, उस वक्त सिर्फ ये कहना कि जिंदगी तो गुजर रही है, आप चाहें या ना चाहें, तो बेहतर है कि चाह के गुजारे, बेहतर है कि जिंदगी को चाह के गुजारा जाए, यानी चाहत के साथ गुजारा जाए। तो ये कौन सी जिंदगी, हर वक्त परेशान, हर वक्त गम, मुश्किल, परेशानी, ये नहीं हुआ, वो नहीं हुआ, वो कैसे होगा, ये कैसे होगा। भाई अल्लाह ने इसलिए थोड़ी भेजा है कि हर वक्त टेंशन में रहे हम लोग, खुदा ने भारत भेजा है। अब ये हमारा अपना नसीब है कि हम कहाँ आए, किस जमाने में आए। तो आप मायूस ना हो, हम जिस जमाने में आए लोग तमन्ना करते रहे जमाने की। यानी जिस जमाने में हम हैं उस जमाने के लिए तमन्ना की गई है। कौन तमन्ना कर रहा है? छठे इमाम, इमाम जाफर सादिक अलैहि सलाम, इमाम फरमाते हैं कि अगर मैं आखिरी के जमाने को दर करता तो मैं उसके लिए अपनी जिंदगी गुजारता। इमाम छठे, खुद इमाम है, लेकिन आखिरी इमाम के जमाने को क्या कह रहे हैं कि मैं भी उस जमाने में हूं। इमाम चाह रहे हैं। रसूल खुदा की हदीस है, असाब के साथ बैठे हुए हैं कि एक जमाना आएगा उनकी, एक जमाने की नेकियां तुम्हारे जमाने की 50 नेकियों के बराबर होंगी। असाब रसूल थे, या रसूलल्ला जंगे बदर, जंगे ओहद, हमारी 50 नेकियां। कहाँ? हाँ, उस जमाने में एक नेकी करना सख्त हो जाएगा, एक नेकी करना। बिल्कुल ऐसे ही रिवायात, और रिवायात भी है कि एक नेकी करना यानी गोया हाथ में अंगारा लेकर जाना। मगर आज जमाना वो नहीं है, आज एक नेकी करना सख्त नहीं है, मगर ऐसे ही है। आज हमारे हाथ में अंगारा है, हमें नजर नहीं आता। ये जो मोबाइल है ये अंगारा है, ये गुनाह हाथ में, कोई पैसे खर्च नहीं कर रहे, किसी से पूछना नहीं है, कोई देख नहीं रहा, ये आपके हाथ में गुनाह की वादी खुली हुई है। अच्छी चीज भी है, आप आपकी मर्जी है, आप अच्छा काम करें अच्छा काम करें, लेकिन ये आप अपनी मर्जी से नहीं देख सकते इसको। जो वो चाहता है वो दिखाता है, समझने की कोशिश करें। ज़्यादा तो मजलिस वही है जो हालात के हिसाब से हो, रवायती मजलिस में वैसे भी नहीं पढ़ता, आज के हिसाब से हो। आज का तो पता चले कि आज कौन सा निज़ाम इमाम के मुकाबले में खड़ा हुआ है। आप 61 डिग्री के जो है वो उसको बोलते रहे, बोले जब तक निज़ाम समझ में नहीं आएगा इमाम के मुकाबले में कौन था। आज आप कैसे खड़े होंगे इमाम के मुकाबले में? आज थोड़ी दुश्मन फौज लेके उतरेगा, टैंक लेके आएगा, मिजाइल मारेगा, नहीं करेगा कुछ भी। आज वो घरों में घुस चुका है, आज वो जहनों को अपने कब्जे में कर चुका है। आज आप चाहें ना चाहें, आपको पता ही नहीं होता आप कर क्या रहे। सामने वाले समझते हैं बड़ा नेक काम कर रहे हैं, जवान समझते हैं बड़ा नेक काम, पता नहीं होता। 5 मजलिसें देखे, 2 दुए सुने, तीसरी वो चीज दिखाएगा जो वो चाहता है। क्यों? सिस्टम उसका है, आपने नहीं बनाया ये सिस्टम, ये एप्लीकेशन आपने नहीं बनाई, ये उसने बनाई। अब आपने जितनी एप्लीकेशनें बनाई हैं आप खुद कितना देखते हैं उसको? आपके मोबाइल पे कुरान की कितनी एप्लीकेशन, आपके मोबाइल में मफातिह जना है, आपके मोबाइल में नहजुल बलागा है, आपके मोबाइल में सईफ़े सज्जादिया है, गेम होंगे सारे, सोशल मीडिया प्लेटफॉर्म सारे होंगे, कितनी किताबें पीडीएफ में आपने डाउनलोड की हुई है अपने मोबाइल में, कितने कार्यों को आपने कान में हैंडफ्री लगा के सुना। फिर कहते मौला आ जाइए। मौला को तो हम अपना मोबाइल नहीं दे सकते, जान कैसे देंगे अपनी। लम्हा फिक्र गया, आसान थोड़ी था करबला पहुंचना। अभी तक हमें तो ऐसे ही सुनाया गया कि बड़ा आराम से मामला आराम से नहीं है, जिगर का खून देना पड़ता है इमाम के लिए, काम करना पड़ता है, प्लानिंग करनी पड़ती है, स्ट्रेटेजी बनाएंगे तो इमाम आएगा, कहाँ आएगा इमाम, कहाँ लेकर आएंगे जाने मोहतरम। ये है जो इमाम कहते हैं हमारे गम में हमारे साथ गम ना हो। हमारी खुशियों में खुश रहो, हमारी रजा पे राजी रहो। अको इमाम क्या चाहते हैं, खुदा का शुक्र करें जाने मोहतरम कि खुदा ने हमें इस मकतब से जोड़ के रखा। हम जैसे भी हो, कुछ भी करते हो, लेकिन फर्श अदा पे आ जाते हैं। ये कौन सी नेकी है जो हमें लेके आती है? ये नेकी हमारी नहीं है, ये इमाम का अपना सजदा है जो हम जैसों को भी खींच रहा है। ये है इमाम का सजदा है। ये इमाम ने अपने वजूद को इतना पैवस्त किया खुदा की तरफ कि अपना सब कुर्बान कर कायनात की सारी चीज़ों को करबला ने समेट लिया है। यही तो वजह है कि परवरदिगार रोज़े अरफा मक्का में बाद में पहले करबला पे तजल्ली करता है। क्यों? क्योंकि ये मक्का के तवाफ हुसैन की कुर्बानी की वजह से बचे हुए हैं। ये खिताबत के जुमले नहीं है, ये हकीकत है ईमान है, ये मारिफत है ईमान है। यही तो समझने की जरूरत है। ये जो हर रोज तकरार हो रहा है, वो तकरार क्या है? हर रोज मजलिस, हर साल मजलिस, हर घर में मजलिस, हर इमाम बारगाह में मजलिस। क्यों रिपीट क्यों है? क्योंकि ये तकरार फितरत है, ये रिपीटेशन फितरत है। क्यों? क्योंकि अगर हर रोज सुबह ना हो तो आप रात के अंधेरे में मर जाएंगे। अगर आप तकरार बोले भाई क्यों हर रोज है, ये फितरत है। अगर सिर्फ रात रहे सुबह ना आए, हर रोज भाई रोज ही सुबह होती है, होगी। क्यों? क्योंकि जरूरत है। रोज पानी क्यों पीते हैं? जिंदा रहना है। खाना क्यों खाते हैं? मतलब है बहुत सारी चीजों की तकरार की जरूरत है। तो मजलिस भी जरूरत है वजूद इंसानी के लिए। जो इधर उधर इंसान पूरे साल में फैल जाता है ना, और दुश्मन भी पूरी कोशिश करता है जहनी तौर पर, वैसे भी अपनी ताकत के तौर पे भी करता है कि मैं थोड़ा, लेकिन ये तो कुछ नहीं कर सकता। जो चीज 1400 साल से नहीं रुक पाई वो तुम कहाँ रुकोगे? और वैसे भी जिसकी हिफाजत खुद खुदा कर रहा हो उसको, अब उसमें हमारी अपनी गलतियां हैं जिसकी वजह से याद आ रहा। हम लोग को भी तो देखे ना, इमाम हुसैन अलैहिस्सलाम की हस्ती आलमगीर हस्ती है। इमाम की शख्सियत यूनिवर्सल है, इमाम सबके इमाम है। हम लोगों ने शिया सुन्नी ग्रोह हमारा कसूर है, हमने बांट दिया। फिर मेंबर में भी हम पता नहीं किस किस को ला ला के बैठाते रहे, तो जो लोग आते थे वो भी नाराज होकर चले गए। भाई आप इमाम हुसैन पे गुफ्तगु करें ना, निज़ाम पे गुफ्तगु करें, दुश्मनान अहले बैत पे गुफ्तगु करें, लेकिन उसको ऐसे करेंगे दूसरा वाला इमाम हुसैन से जुड़े। क्यों हम ऐसा किया? इसमें हमारी अपनी गलती है, इसमें लोगों की कोई कसूर नहीं है। जाने वाले मकतब की सही तशहीर हमने नहीं की, हमने अपने नफ्सों की तशहीर की है, अपनी ख्वाहिशात की है कि बानी कह रहा है ऐसी मजलिस हो, फलाना कहता है ऐसी मजलिस हो, फलाना कहता है ऐसी मजलिस। आने वाला भी क्या करे, उसको भी अगले साल मजलिस पढ़नी होती है, वो भी क्या करे। अब या तो आदमी इतना हो कि भाई आखिरी मजलिस है, अगली दफ़ा नहीं आऊँगा, जो है पढ़ के जाऊँगा। तो अब हर कोई अल्लाह करे कि सब ऐसे ही होने चाहिए, لیکن جو اصل پیغام ہے امام کا, ہمارا مقصد امام تک پہنچنا ہے. کربلا کیوں ذکر کی جاتی ہے؟ کچھ لوگ امام تک پہنچے اور کچھ لوگ امام تک نہیں. جو پہنچے وہ کون تھے, جو نہیں پہنچے وہ کون. بس ہمیں اپنے آپ کو یہی دیکھنا ہے ہر سال کہ کیا ہم اس قابل ہوئے ہیں کہ ہم امام تک پہنچے یا نہیں پہنچے, یا ہم وہی پھنسے ہوئے ہیں کہ جو امام کو بلائے تھے اور امام تک نہیں پہنچے. اعزان محترم, خوب یہی عرائض آپ کے ذہن میں دے کہ ہم اپنی زندگیوں میں اپنے حال سے زیادہ اپنے فیوچر کے بارے میں سوچتے ہیں, یعنی کل کیا ہوگا, پرسوں, پانچ سال بعد, دو سال بعد. اچھی بات ہے آپ سوچیں, لیکن یہ پوری زندگی ہماری ہے کیا؟ کتنے سال ہیں؟ آج کل تو ویسے ہی آدمی جلدی چلا جاتا ہے, ہاں آج تو بہت تیزی سے جا رہا ہے. ابھی تو کرونا آ گیا, اللہ اس کو دور کرے انسانیت سے, ورنہ اس سے پہلے بھی آدمی ہارٹ فیل ہو گیا, کچھ ہو گیا, کیا ہو گیا. ظاہر ہے جیسے کھانے کھائے گا, جیسے کھائے گا فاسٹ فوڈ کھائے گا تو فاسٹ فاسٹ جائے گا, تو ظاہر ہے جب آپ آدمی ایسی جائے گا تو ایسی ہوگا. اب جتنا بھی آپ زور لگا لیں, 60 سال 70 سال 80 سال, اس سے زیادہ بھی کیا آدمی کہاں جائے گا. اتنی سی زندگی, اتنی سی پلک جھپکنے کی ہے. یہ 2500 سال حضرت آدم زندہ رہے, 2500 سال حضرت آدم زندہ رہے. حضرت آدم سے پوچھا گیا کہ 2500 سال کیسے گزرے, تو جب وہ آخری لیٹے ہوئے تھے سورج کے نیچے, تو حضرت اسرائیل آئے, کہا کہ وہ قبض کرنے آیا, کہا اچھا مجھے دھوپ سے چھاؤں میں جانے دو. تو انہوں نے یہی کہا کہ 2500 سال دھوپ سے چھاؤں میں جانے کا نام ہے. اتنی تو ہماری زندگی کتنی ہے؟ 8 برس. اس پہ ہم لوگوں کی آپ پلاننگ دیکھیں کہ یہ ہو جائے وہ ہو جائے. اچھا ٹھیک ہے, اچھی بات ہے, سختی کیوں جھیل رہے ہو, کیوں اتنے اپنی زندگی میں بھاگ دوڑ کر رہے ہو؟ بس وہ محنت کرنی ہے, صبح جانا ہے شام آنا ہے. اچھا 4 سال ڈگری 5 سال ڈگری, وہ بھی اگر ہم آج کل کر رہے ہو. آج کل تو ویسی یونیورسٹیوں میں ہم لوگوں کو تو کوئی پڑھنے وڑھنے کا سسٹم ہے ہی نہیں. وہ پہلے ہم بھی این ای ڈی اور ادھر ادھر لیکچر دیتے تھے, اب تو آہستہ 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 پبلک جو ہے وہ شارٹ کٹ کے چکر میں انجینئر بھی نہیں بن رہی, اور بن بھی رہی ہے تو پتہ نہیں کیا کر رہی ہے, جہاں سے آ رہا ہے. میں پاکستان میں بہت علاقوں میں بھی گیا, مجھے آج جگہ بڑی بڑی یونیورسٹیاں نظر آئیں انجینئرنگ. میں کہا یار انجینئر جاتا کہاں ہے, یہ کر کیا رہا ہے, ملک کے لیے کیا بنایا آج تک؟ یہ جو اتنا انجینئر نکل رہا ہے, میں یونیورسٹیوں کے نام نہیں لوں گا ورنہ کہیں یونیورسٹی کے چیئرمین ناراض نہ ہو جائیں. ہاں بھائی ہر کوئی بولے گا مولانا صاحب ہماری یونیورسٹی کا لگے نام. مسئلہ یہ ہے کہ اللہم صلی علی محمد. آپ خود سوچیں نا کہ ایک قوم کیسے بنتی ہے, قوم کیسے بنتی ہے, وہ ایجوکیشن سسٹم, پروفیشن, ٹیکنالوجی, دنیا کی چیزیں, اب چاہے کوئی بھی ہو. اب یہ جو اتنا گریجویٹ باہر آ رہا ہے, آج تک کیا بنائی, کوئی سوئی بنی ہم نے آج تک؟ میں ایسے نہیں کہ کچھ کام نہیں ہوا, یقیناً کام ہوا, ہو رہا ہے, لیکن جس نہج پہ ہونا چاہیے کام ملک کی سطح پہ, اس سے کیا فرق پڑتا ہے سنی ہو شیعہ ہو. بھائی پاکستانی ہو پہلے, مسلمان ہو پہلے, تو انسانیت کے لیے تو کام کرنا ہی کرنا ہے نا. اپنے اس ایریا کے اندر مثال کے طور پر آپ اپنے اس ایریا میں پڑھے لکھے جوان ماشاءاللہ نظر آ رہے ہیں, اگر کسی پوسٹ پہ پہنچتے ہیں یا کسی پروفیشن میں جاتے ہیں, تو اپنے ایریا کے لیے کیا کیا؟ اپنے ایریا کے یہ بچے جوان بڑے ہو رہے ہیں, ان کی ایجوکیشن کے لیے کیا کیا؟ میرے امام کو کہاں بلائیں گے مجھے آپ بتائیں, امام کو کہاں بلائیں گے, امام کہاں آئیں؟ امام تو وہاں آئیں گے کہ جہاں ذہنی سطح بہت بلند ہو, جہاں جوان ایسے ہوں جو ہواؤں کو تسخیر کر چکا ہو. اور امام ایسے توڑی آئیں گے ہم لوگوں کے پاس کہ آ جائے تو پتا نہیں کہاں چلے جائیں, وہ تو ایسی جگہ آئیں گے کہ جہاں دنیا کی طاقتیں ہاتھ لگانے سے ڈرتی ہوں. امام وہیں آئیں گے. جب تک ہم دنیا میں امام کی سیکیورٹی نہیں بنائیں گے, امام نہیں آئیں گے, یاد رکھیے گا. اب آپ بولیں وہ تو مولانا صاحب وہ تو امام ہے, ان کو کیا ضرورت ہے, ان کو سیکیورٹی کیا ضرورت ہے, امام کو ضرورت نہیں ہے, امام ویسے ہی بھی امام ہے. لیکن سیکیورٹی نہیں تھی تو پہلا امام کوفہ کی مسجد میں شہید ہوا کہ نہیں ہوا؟
یار کیسی بات ہے،
یہ بات حقیقت ہے، امام کی حکومت میں امام کو مسجد میں شہید کر دیا جائے، کہاں تھے لوگ؟ اس میں مسئلہ ہے، اللہ نے بولا ہوا تھا، رسول خدا کہہ گئے تھے شہید ہونا ہے، لیکن بات ادھر سے نہیں ہے، بات ادھر سے ہے، ادھر والے کیا کر رہے تھے؟ کربلا میں امام کو بلایا، امام خود آئے، امام نے بولا ہاں لڑنا ہے میں نے کرنا ہے، لیکن امام نے تو اپنا کام کرنا ہے، لیکن جو نہیں آیا وہ کیا بولے کہ نہیں نہیں وہ تو امام نے شہید ہونا تھا، تو آپ کیا کر رہے تھے پھر کوفہ میں؟ آپ نے کیوں 18,000 خط لکھے پھر مولا کو؟ تو آج امام کیوں آئے؟ آج آپ کا پاس اتنا اسٹرانگ سسٹم ہے کہ آپ ہواؤں میں راکٹوں کو چیزوں کو روک سکتے ہیں، آپ کے پاس اتنا سیکیور ہے، آپ کے پاس اتنے ہیکرز ہیں، آپ دنیا کی چیزوں کو اپنے قبضے میں لے سکتے ہیں، تو امام کو کہاں بلائیں گے آپ؟ مکہ میں امام جب تک نہیں آئیں گے جب تک مکہ سیکیور نہیں ہوگا، ہم پتہ نہیں کن قابو خیالوں میں، عزیزان محترم کربلا بیان کرنے کا مقصد ہی ہے، اپنے آپ کو اس نہج پہ لے جاؤ کہ امام تمہارا انتخاب کرے، تمہارا انتخاب کرے، وہاں پر امام آئیں گے انشاءاللہ. اب یہ کہ ہمیں پریشانی اپنی ہے، ہم 4-5 سال ڈگری لیتے ہیں، کیوں محنت کرتے ہیں، کیوں سختی برداشت کرتے ہیں تاکہ فیوچر اچھا ہو، جاب اچھی ملے، اچھا کام ملے، سختی دوسرے ملک چلے جاتے ہیں، ہجرت کر لیتے ہیں، امیگریشن لے لیتے ہیں، کیوں لیتے ہیں؟ کوئی بات نہیں، اور جابس کرتے ہیں، ریسٹورنٹ میں جاب کریں گے، پمپ میں جاب کریں گے، کیوں کر رہے ہو بھائی؟ 5 سال ڈگری ہو جائے، 4 سال، اس کے بعد پھر اچھی پیسے ہوں گے، کتنے دن رہیں گے آپ؟ کیا بنا لیں گے آپ؟ اسکائی اسکریپرز بنا لیں گے، پرائیویٹ جیٹ خرید لیں گے، اس سے زیادہ کیا ہوگا؟ اس سے زیادہ کیا کر سکتا ہے آدمی؟ بہت بڑا ایک آئی لینڈ خرید لیں، اس سے تو بڑا کوئی نہیں ہو سکتا کہ آپ اپنے لیے ایک جزیرہ خرید لیں اور آپ کا اپنا جزیرہ ہو اور آپ کے اپنے جیٹ ہو، اس سے زیادہ تو کوئی نہیں بڑا ہو سکتا نا، اس سے بڑا تو کوئی نہیں ہو سکتا، کتنے دن رہے گا یہ سب کچھ؟ ختم ہو جائے گا، الخاریہ تو الخاریہ، روہی کی گالوں کی طرح سب ہو جائے گا، اس کے لیے اتنی محنت، شداد 300 سال لگے جنت بنانے میں، بھی کتنے 300 سال، پتہ نہیں کتنے لوگوں کو غلام استخدام کر کر جنت، اللہ نے نبی کو بھیجا شداد کے پاس کہ کہا کہ انسان بن جاؤ، چھوڑ دو یہ ظلم، خدا معاف کر دے گا تمہیں، کہا اس کے بدلے میں کیا ملے گا؟ کہا جنت ملے گی، کہا جنت کیا ہے؟ کہا باغ، محل، ہیرے جواہرات پتھروں کے، اس کے محل ہوں گے، باغ ہوں گے، خوبصورت لوگ، خوبصورت حوریں ہوں گی، اس نے کہا اچھا، اس نے کہا تو میں خود بنا لوں گا، یہ تو میں خود بنا لوں گا، اس نے بہترین زمین کا انتخاب کیا جہاں موسم اچھا تھا، جہاں وہ ہوا اچھی، 300 سال لگے اس کو اپنی جنت بنانے میں، 300 سال، جیسے جنت کے دروازے پہ آیا دیکھا ایک شخص کھڑا ہوا ہے، کہا کون ہو؟ تمہیں پہلے دیکھا نہیں؟ کہا حضرت اسرائیل، کہا کیوں؟ کہا روح قبض کرنے آیا، کہا روح قبض، اب وہاں تو دیکھ کر وہاں تھوڑی انکار کر سکتا تھا، کہا اتنا موقع تو دے دو میں اندر جاؤں، کہا اجازت، روایت میں ہے کہ ایک ٹانگ ہوا میں تھا، ایک پاؤں سنگ، ان کا کر لیا، 300 سال میں بنائی تھی، ہوا کیا؟ تو ہم کیا بنا رہے ہیں؟ ہمارا جو اتنی زندگی میں پریشانیاں، اچھی بات ہے آپ کام کریں، اللہ نے جو آپ کو استطاعت دی ہے رہیں، لیکن ہم اور غم کیا ہے ہمارا؟ چھوٹا سا پلاٹ بن جائے، اس پلاٹ پہ بلڈنگ بن جائے، یہی ہوگا نا، بحریہ ڈاؤن میں پلاٹ ہو جائے، رضویہ میں پلاٹ ہو جائے، یہی ہوگا آدمی، اور کیا ہے؟
پر محمد و آل محمد بلند تر صلوات،
اللہ صلی اللہ محمد و پتہ نہیں جب تک اس کی ستون کھڑے ہوں آپ ہو نہ ہو. میں یہ نہیں کہہ رہا کہ آپ نہ منائے کریں, لیکن آپ کی سوچ الگ ہونی چاہیے. اگر آپ اس کے لیے اپنی زندگی انویسٹ کر رہے ہیں تو یہ دھوکا ہے. تو پھر کہاں کریں انویسٹ مولانا؟ اب کوئی نئی انویسٹمنٹ دے دیں, آپ کی تو نہیں کوئی کمپنی اپنی کھل لی ہے. تو جانے محترم کمپنی کھلی بھی ہے, قرآن کہہ رہا ہے ہم فیا خالدون, تم وہاں ہمیشہ رہو گے, وہاں کے لیے انویسٹمنٹ کرو, وہ ہے تمہارا فیوچر. یہ فیوچر نہیں ہے جہاں تم نے مرنا ہی نہیں ہے, جہاں تم نے ہمیشہ رہنا ہے. اس کے لیے کچھ کرو, اس کے لیے کیا کرو گے؟ تو ایسے ختم ہو جائے گا سب. تو سودا ایسا کرو ظالم, اور اسی زندگی میں یہ سودا کرنا ہے, کہیں باہر جا کے نہیں کرنا. آپ نے یہی کرنا ہے, یہ کچھ دو کچھ لو, شاید یہاں نہ ملے وہاں ملے گا. اور ویسے بھی جو قرآن کی آیت ہے نا, بہت اچھی, وہ بچوں کو کچھ نہیں کہا کریں, اچھی بات ہے. یہ ان کے ماں باپ کی تربیت ہے کہ یہ آگے بیٹھتے ہیں زیادہ بہت, اور یہ بڑا ضروری ہے. آنے جانے دیا کریں, کوئی ہمیں کوئی پریشانی نہیں ہوتی کہ اٹھ رہا ہے جا رہا ہے آ رہا ہے. ہم لوگ بولے مول کی تھوڑی ہے, ذرا سا جواب نہیں تو لوگ ڈانٹ دے. نہیں نہیں, آپ بچوں کو آنے جانے دے, ان کو کچھ نہیں کہا کرے. آج آپ نے ان کو ڈانٹا, یاد رکھیے کل یہ مسجد نہیں آئے گا. بعض لوگ ناراض ہو جاتے ہیں کہ یہ کیا ہے, کیا طریقہ ہے. کھیلنے دے اسے مسجد, چاہیے آپ کی سجدے گاہ اٹھا کے بھاگ جائے. اس کا آج کر یہ آج کھیل ہوگا تو کل اسی سجدے گاہ پر سجدے کرے گا. یہ تو مسئلہ نہیں ہے جانے محترم. اب یہ جو ہم اپنی زندگی میں اتنی محنت کر رہے ہیں جانے محترم, اصل محنت وہاں کے لیے, وہاں کے لیے, وہاں کے لیے. بعض اوقات چھوٹی سی چیز خدا کی ہم بہت بڑی بن جاتی ہے. آپ کو لگتا ہے کہ آپ نے بڑا چھوٹا سا کام کیا. قرآن میں جہاں قرآن کی آیت ہے, پروردگار کہتا ہے ادونی استجب لکم, کہ تم اس سے مانگو میں کیا کروں گا, اس کا کام کروں گا. خدا یہ تھوڑی کہہ رہا کہ تم نہیں مانگو, مانگو. اب علامہ طباطبائی تفسیر المیزان میں اس آیت کے ذیل میں لکھتے ہیں کہ روز قیامت ایک شخص کو ریوارڈ ملیں گے, اس کو انعام ملیں گے, چیزیں ملیں گے. شخص کہے گا کہ یہ کس کام کے ریوارڈ ہے, یہ کس کام کے بدلے ملا, میں نے تو ایسا کوئی کام ہی نہیں کیا تھا. کہا یہ ان دعاؤں کے بدلے میں ہے جو تم نے مانگی تھی اور مستجاب نہیں ہوئی. تو وہ شخص کہے گا کاش دنیا میں میری کوئی بھی دعا قبول. عالم کوئی اور ہے, ادھر کچھ اور ہے. ہم تو بہت خامخواہ کے سودوں میں لگے ہوئے ہیں. دنیا بھی روایت ہے, دنیا بازار ہے, فائدہ بھی ہے اور نقصان بھی ہے. مولا متقیان حضرت علی ابن ابی طالب صلی اللہ علیہ وسلم, امام ارشاد فرماتے ہیں کہ تم ہمارے نفس کی کم سے کم قیمت جنت ہے. اگر تم بیچنا چاہتے ہو نفس کو, اب نفس کہاں بیچتا ہے آدمی, جوانوں کے لیے نفس کہاں بیچتا ہے آدمی, بازار دکان میں تو کوئی نہیں خریدے گا آپ سے. نفس بیچنا ہے, جو سب سے زیادہ نفس کا خریدار ہے وہ شیطان ہے, وہ وسوسے کرتا ہے. پھر انسان سستے میں نفس بیچ دیتا ہے. ایک نامحرم نگاہ کی خاطر نفس بیچ جاتا ہے, ایک نامحرم حرام تعلقات. آج کل تو سوشل میڈیا ہے نا, آپ کو تو پتہ نہیں ہے, چار دیواریاں تو ٹوٹ گئی ہیں. ویسے بھی کون آپ کا دوست ہے, کون کس سے بات کر رہا ہے, آپ کو پتہ ہی نہیں. ہم تو بس وہ ڈی پی دیکھ کے خوش ہو جاتے ہیں کہ سونگ بدل سمجھنے کا کون ہے. جوانوں کے لیے کہہ رہا ہوں, بزرگوں سے تو میں معذرت کے ساتھ.
کیوں
کیوں ہم ورچوئل دنیا میں گناہوں کے اندر ڈوبتے جا رہے ہیں؟ یہی وجہ ہے کہ آج ہم ہر روز اپنا نفس بیچ رہے ہیں, اور پھر انسان کی وہ حالت ہوتی ہے کہ اس سے سحر میں اٹھا نہیں جاتا, اس سے خدا کو سجدہ نہیں کیا جاتا. شخص اوباش تھا, بدماش جیسے ہوتے ہیں, اور نجف میں تک اس کو دیکھ کر ہر کوئی ڈرتا تھا. آج تو اللہ قاضی تباہ تباہی رضوان اللہ تعالیٰ علیہ کا دور تھا, لیکن سید کی بڑا احترام کرتا تھا. آغا قاضی سید تھے, عالم تھے, ان کا بڑا احترام کرتا تھا. اکثر جگہ بازاروں میں باقی جیسے ہی آتے تھے تو بڑا احترام کرتا تھا ان کا. اور اسی احترام میں ایک دن آپ غازی نے کہا کہ تم میرے دوست ہو, اور ہاں میں آپ کا بڑا احترام کرتا ہوں. کہا دوستی کی خاطر ایک کام کرو. اب دیکھیں اسے کہتے ہیں مکتب الیبید کا طبیب کہ دوائی کیسے دے رہا ہے. کہا کہ تم میرے دوست ہو نا, میری دوستی کی خاطر آج تم نے گھر جا کر فجر سے پہلے تہجد پڑھنی ہے. وہ شخص جو نماز نہیں پڑھتا, آغا غازی کیا کہہ رہے ہیں اسے؟ تہجد پڑھنی ہے. اب وہ کہہ رہا ہے کہ سید میں نماز نہیں. کہا دیکھو دوستی ہے, کہاں ہے, بس آج دوستی کی خاطر. اور اس لیے کہتے ہیں عزیزان محترم, حضرت عیسیٰ علیہ الصلوۃ والسلام نے فرمایا نا, دوست ایسا ہو جسے دیکھ کر خدا یاد آئے. دوست ایسا ہونا چاہیے جسے دیکھ کے خدا یاد آئے. اگر اچھا دوست ہوگا نا بچا لے گا. اب دوستی تھی, وعدہ کر لیا. کہتے ہیں گھر گیا نیند ہی نہ آئے, بےچین. اب اس نے کہا تھا کہ میں کیسے اٹھوں گا. کہا تم ارادہ کرنا, اٹھانا میرا کام ہے. اتنے تو طاقتور آغا قاضی, آغا قاضی عزیزان محترم, کچھ گوہر ایسے ہیں جنہیں ہم پہچان نہیں پائے. میں خود اپنے آپ سے بڑا شرمندہ ہوتا ہوں بعض علماؤں کے بارے میں کہ نہیں پہچان پائے. سید قاضی تبا تبائی توحید کا پہاڑ تھے. یا جتنے بھی علماء چاہے فلسفہ چاہے عرفان چاہے تفسیر کرتے ہوئے نظر آتے ہیں, یہ سب ان کے شاگرد ہیں. انہوں نے اولیاء بنائے ہیں. اولیاء مدرسے کا شاگرد نہیں بنایا, اولیاء خدا. وہ اولیاء بنائے ہیں کہ جو ہزاروں شمعوں کو روشن کر رہے ہیں. آقاسی کیوں مکتب علی کے شاگرد ہیں. گریے کر 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 ذریعے مولا کائنات کو پکڑ کر علم حاصل کیا. درخواستیں دے دے کر, بھیکے مانگ مانگ کر, مگر یہ در جس کو دے دے پھر دنیا دیکھتی رہتی ہے کہ یہ جا کہاں رہا ہے. اسی لیے تو آغا قاضی سے پوچھا ان کے شاگرد نے کہ آپ کی امام زمانہ سے ملاقات ہوئی؟ بس میں چند گزارشات اور آپ سلطما سے دعا. آغازی سے پوچھا کہ کیا آپ کی امام زمانہ سے ملاقات ہوئی ہے؟ آغازی کیا فرماتے ہیں؟ اندھی ہو وہ آنکھ جو صبح اٹھے اور سب سے پہلے اپنے امام کو نہ دیکھے. یہاں تو آنکھ ختم ہو گئی, امام نظر نہیں آیا. جب گناہ کرتی ہوں کیسے امام کو دیکھے؟ وہ نور الہی ہے, وہ یوسف زہرا ہے, जब तक पढ़ते थे लोग हजरत यूसुफ को पहचान नहीं पाए मिस्र में, आज हमारे आंखों में पड़ है, हम इमाम को नहीं पहचान पा। आजी ने उसे कहा कि तुम्हें इरादा करना, मैं तुम्हें उठ गया, उठा हौज, पहले जमाने में घरों में हौज होते थे, हौज पे आया वजू करने, उसने वजू किया, उसने आसमान को देखा, कहा परवरदिगार मैं गुनाहगार, मैं खताकार, मैं कहां और तेरी इबादतें कहां, मगर मैं तुझे वास्ता देता हूं तेरे उन औलियाओं का जो इस वक्त तेरी बारगाह में सजदे में, मुझे माफ कर दे। देख रहे हैं आप तबीब कैसा था, वही गोली भी जिससे शिफा मिलनी थी। समझने की कोशिश करें आप, अपनी जवानियों की कदर करें। सारी रात आदमी बैठा रहता है, बातें कर रहा है, टीवी देख रहा है, मोबाइल यूज कर रहा है, अगर दो रकात नमाज नहीं पढ़ता वहां, वो मलाइका इंतजार कर रहे होते हैं कि दुनिया की बातों में तो मगन है, शायद थोड़ी देर अपने परवरदिगार से बातें कर ले। और जिसको लज्जत मिल जाए ना रात के सजदे, वो सजदों के लिए जागता रहेगा। कुछ लोग कहते हैं ना देर से सोते हैं, वहां साहब देर तो हो जाती है, तीन तो बच जाते हैं, फिर सोते हैं तो उठा ही नहीं जाता। अरे भाई जब आदमी की फ्लाइट होती है तो जागता रहता है कि नहीं जागता रहता, या जल्दी सो या फिर जागते रहो, फ्लाइट तो नहीं छूटेगी आपसे। तो ये जो फ्लाइट सुबह हर रोज जन्नत लेके जा रही है, छोड़े ये परवाज नहीं है, जिसको जिसकी फजर रह जाए वो फिर कोई तवक्को ना रखे खुदा की बात का। अलग वो फजलो करम है, वो करीम है, लेकिन एक आदमी सुबह ही उसको सजदा ना करे और फिर सारे काम कर रहा हो, कहाँ बरकत होगी काम में। ऐसे समझने की कोशिश करें, इमाम तक पहुंचने के लिए बातिन का पाक होना जरूरी है। इमाम तक इतनी आसानी से नहीं पहुंचा जा सकता, इमाम को आज जरूरत है। गैबत के पर्दे में वो यूसुफ ज़हरा हमारा इंतजार कर रहा है। और अगर आप खुदा ना खास्ता अपनी जिंदगी मगन हो, मैं तो खुद से मिलता हूं, मैं आपसे क्या करूंगा, इतना जिक्र इतना कुछ, खुद मैं पशेमान। मैं तुम्हारा खुद कर्म करते हैं तो मामला चल रहा है, वरना बड़ा मुश्किल है, ये उनके कर्म के बगैर नहीं चल सकता। आपको तो जाहिर नजर आता है, वो बातें देख रहे हैं, उन्हें पता है कि मैं अंदर से ये दुआ कुमैन के जुमले है ना परवरदिगार, कि जो लोग मेरे बारे में समझते हैं वैसा मेरा मुआखजा नहीं करना, लोग तो मुझे बहुत अच्छा समझते हैं परवरदिगार, मगर तू जानता है कितना अच्छा हूँ, मेरा हिसाब ऐसे ही करना जैसे मैं हूँ परवरदिगार, ऐसा नहीं करना जैसे लोग मेरे बारे में बहुत अच्छा सोचते हैं तो मैं मुश्किल में आ जाऊँगा। हाँ ज़रा वो रहमान है, सलाम को ज़ियारत नाहिया में हम पढ़ते हैं, इसे इमाम खुद बयान करते हैं। शाह आलमुद्दीन ने ख्वाब में देखा वक्त के इमाम को और उनसे पूछा, ये जो ज़ियारत नाहिया की इबारत है कि आप सुबह और शाम खून का क्रिया करते हो, कहा मौला क्या ये सही है? किसके लिए करते हैं? कहा हजरत अली अकबर के लिए। कहा नहीं, अगर हजरत अली अकबर भी होते तो वो भी किया। कहा हजरत अब्बास के लिए। कहा नहीं, अगर हजरत अब्बास भी होते वो भी किया। कहा फिर इमाम हुसैन अलैहि सलाम के लिए है, सही तो शोहदा। कहा नहीं, अगर मेरे जद होते वो भी फूल का क्रिया करते। कहा मुलाई मैं किया किसके लिए, कहा मेरी जद्दे माजदा हजरत ज़ैनब के लिए, यानी वक्त के ईमान को भी इस शहजादी का हाँ हजार तो आसान नहीं है। ये शख्स हजरत ज़ैनब आलिम वैर मुअल्लम किस मकाम पर है कि इमाम जाते हुए क्या कह रहे हैं, बहन मुझे तहज्जुद की नमाज मैं कहूँ अल्लाह इतना सब कुछ लुटाने के बाद रात को सैयदा तहज्जुद भी पढ़े और इमाम सज्जाद अलैहिस्सलाम कहते हैं मैंने नहीं देखा कि मेरी भूमि ने तहज्जुद को हालात में तजा किया। हम कमाल को पहचान सकते हैं, आप खुद सोचें कि जिसने अपने पूरे कुंबे को लुटा दिया यूसुफ़े और हजरत जहरा के गुलिस्तान के धूल उछड़ गए करवाला में, जहरा दिन आई है खुद इमाम दवाना कहते हैं मेरा सलाम हो उन लाशों पर जो दश्त में बिखरे रहे। उन हालात के बाद आप सोचें कि खातून सजदे में खुदा को शुक्र कैसे करती है। बस आप ये मसाइल सुनते हैं कि अयाम दहर बीबी जैनब के हैं, उस बच्ची के हैं, इमाम सज्जाद के हैं, इन अहले हरम के हैं ना, ये दिन तो बेकर करके जो हमारे नाम गुजरते जा रहे हैं। और अब ये बहन अपने इब्तदा से अपने भाई के साथ आई है, जब जाने का वक्त आया बस वो तेरी से बीबी से तवसल करता हुआ उनसे तौफीक तलब करता हुआ और आपके लिए तमाम से दुआ कि जब वक्त आया मदीना छोड़ने का तो इमाम हुसैन जा रहे थे तो बीबी ने कहा मुझे भी लेके जाइए, कहा आप अपने शौहर से इजाज़त दे दें, इमाम है शरीयत का, गए बहर इजाज़त मिली। वो इजाज़त क्या, उन्होंने तो खुद कहा कि ये तो पहले से ही था कि जब आप इमाम हुसैन जाएंगे तो मैं आपको नहीं रोक सकता। अब आप देखेंगे हज़रत ज़ैनब सलामुल्लाह अलैहा की सवारी कैसी है, किस तरह इन्हें मदीना से सवार कराया गया, बस ये जहन में रखिएगा। यही मसाइब है, बस मसाइब वैसे भी पढ़ने का नाम नहीं है, मसाइब महसूस करने का नाम है। अब आप देखें कि हजरत ज़ैनब सवार हो मदीना में कैसे सवार हो, हजरत अली अकबर सवार कर रहे हैं, हजरत अब्बास और नो मोहम्मद कासिम इन्हीं सब है ना सवार, किस शान शौकत से सवार हो, महमल पर्दे और बॉब। अब आप 11 मुहर्रम को सवारी देखिए, 11 मुहर्रम को महफिल नहीं है, पर्दे नहीं है। हो सकता है कि मेरी बीबी ने दाएं बाएं देखा हो, कहीं अली अकबर का बदन नजर आया हो, कहीं दूर नहर किनारे अब्बास का बदन तड़पता हुआ नजर आया हो। अब ये शहजादी सवार हो तो हुई, सवार हुई ज़ालिम मोहतरम, लेकिन ज़ालिम सवार कर भी मक्तल के पास से गुजार के लेके गए। यही चंद जोले हैं अगर फुर्सत दे पाए तो। जैसे ही मक्तल के पास से गुजरी है सवारी, उस्ताद फातमी जिया कहते थे कि इमाम सज्जाद ने जब अपने बाबा के बदन को देखा ना तो उनकी रूह निकल जाती, क्योंकि ज़ैनब ने अपने आप को नीचे गिरा दिया। तो क्या है ऐसा बदन में क्या था, अब जब बीबी ज़ैनब आई ना बदन के ऊपर मक्तल के झुकने हैं, या बता या मोहम्मद ऐ मेरे जन हाजिर हुसैन, ये हुसैन जो खून में लिपटा हुआ خواب ہوئے اٹھا ہوا. وہ بیٹی جو رات کو سینے میں سوئی تھی, رات کو سینے میں سوئی تھی نا, آپ جانتے ہیں جب رات کو بچوں کو جمع کیا جا رہا تھا تو ایک بچی نہیں ہے. اب جب بی بی زینب کہاں گئی, مقتل, کوئی مقتل, رات کو اندھیرا ہے نظر نہیں آ رہا, دیکھا بچی سینے میں سو رہی ہے, کہا بیٹا کیا کر رہی ہو, کہا بابا کے سینے پر. خوب کیسے پتا چلا بابا, سر تو ہے ہی نہیں. نہیں اندر ہم نہیں سمجھ سکتے, نہ برداشت کر سکتے, نہ بیان ہو سکتا. خوب یہ کیسے پتا چلا بابا ہے, کہا میں تو بابا بابا کر رہی تھی, دو ہاتھ بلند ہوئے, بس اب بابا اب آپ اس جملے کو اپنے ذہن میں رکھیے گا, جب گریے جب جا جائے روتے رہیے گا اگر آپ کے لیے یہ محسوس ہو گیا. وہ بچی جو رات کو سینے میں سوئی تھی نا, وہی بچی صبح اپنی پھوپھی سے کیا کہتی ہے, پھوپھی جان یہ اس کا بدل ہے, اگر ایسا کیا ہوا اس بدل کے ساتھ, عزادارا نے ہو گیا. یہ اس دن سمجھ میں نہیں آیا جب دو تین دن بعد اجازہ امامت سے میرا چوتھا امام آیا نا, جب سب کو دفنا دیا, جب اس بدل میں آیا نا, کہاں ہٹ جاؤ میں خود کروں گا. کیا کیا مقتل کہتا ہے امام نے اپنے بابا کو اٹھا کر نہیں ڈالا بلکہ سمیٹا ہے. یعنی کیا, یعنی اتنے نیزے تھے, اتنے تلوار تھے, اتنے پتھر لگے تھے, بدن ایسا تھا جسے سمیٹنا پڑا. اب جب ڈھونڈ رہے ہیں, کچھ نیزوں کو دور کرتے ہیں, کچھ تیروں کو دور کرتے ہیں, کہا مولا کیا ڈھونڈ رہے ہیں, کہا اپنے بابا کی ایک انگلی ڈھونڈ رہا.
اللہ عمر زبنا زیارت الحسین فی الدنیا و شفاعت رعوت فی الاخرہ صلی اللہ علیہ وسلم.